नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 21 गते बिहान 7 बजे प्रसारण हुने बारदशी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। बारदशी गाउँपालिकासँगको सहकार्यमा हामीले हरेक महिनाको 21 गते बिहान 7 बजे बारदशी खबर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। बारदशी खबरमा हामी बारदशी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूसँग, त्यहाँका स्थानीयवासीहरूसँग, बारदशी गाउँपालिका क्षेत्रमा भइरहेका विकास निर्माण, त्यहाँका नागरिकका समस्या लगायतका विषयमा कुराकानी गर्नेछौँ। र हामीसँग कुराकानी गर्नका लागि बारदशी खबरमा आजको अङ्कमा कुराकानी गर्नका लागि बारदशी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर 1 का अध्यक्ष शम्भु सिंह राजवंशी हुनुहुन्छ र उहाँसँग अहिलेको पछिल्लो बारदशीमा भइरहेका विकास निर्माणका कामका सन्दर्भमा कुराकानी गर्नेछौँ। बारदशी खबरमा बारदशी गाउँपालिका क्षेत्रमा भइरहेका कामहरूलाई हामीले उच्च प्राथमिकताका साथ कुरा आम नागरिकलाई जानकारी गराउने गरेका छौँ। र हामीसँग कुराकानी गर्नका लागि बारदशी गाउँपालिका वडा नम्बर 1 का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शम्भु सिंह राजवंशी हुनुहुन्छ। शम्भुजी, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
नमस्कार, हजुर, धन्यवाद।
अब अहिले पछिल्लो समय यो ओमिक्रोन भन्ने नयाँ भाइरसको सङ्क्रमण सुरु भएको छ, नेपालमा पनि फेला परिसक्यो, भारतमा पनि सङ्क्रमण तीव्र हुँदैछ भनिँदैछ, विश्वभरि फेरि लकडाउन गर्नुपर्छ भन्ने गरेको अवस्था छ। अहिले पछिल्लो समय यहाँ चाहिँ दक्षिणी सीमाको वडाको अध्यक्ष पनि हुनुहुन्छ, भारतसँग जोडिएको छ यहाँको वडा। अहिले नेपालीहरू पारितिर आवत जावतको अवस्था चाहिँ के छ अध्यक्षज्यू? यो ओमिक्रोनका बारेमा कतिको सतर्कता भारतले अपनाउँदैछ, हामीलाई कतिको जान दिन्छ नेपालीहरूलाई, अनि भारतीय नागरिकहरू यता नेपालतिर कतिको आउँदैछन् बताइदिनुहोस् न।
निश्चित नै अब यो पहिलो लहर, दोस्रो लहर गर्दा गरे यो तेस्रो लहर पनि यो नयाँ भेरिएन्ट्सको ओमिक्रोन भाइरस अब नेपालमा पनि देखा परिसकेको छ। यो एकदम दुःखद लाग्दो घटना हो, किनभने यही कोरोनाको कारणले गर्दाखेरि विगत लामो समयदेखि संसारका धेरै मुलुक लगायत हामी नेपालीहरू पनि यसमा प्रभावित परेका छौँ, यसबाट हामी पीडित छौँ। निश्चित नै यो बारदशी गाउँपालिका वडा नम्बर 1 को हकमा चाहिँ अब यो भारतसँग सीमा जोडिएको वडा हो र यो नेपाल र भारत अब यो अहिलेसम्म खुला सिमाना भएको कारणले गर्दाखेरि एउटा सहज तरिकाले जाने आउने क्रम यथावत नै रहेको तपाईँलाई जानकारी गर्न चाहन्छु, किनभने हरेक समस्याहरू आफन्तजनहरूमा परेका घटनाहरूदेखि लिएर सामान्यदेखि ठुल्ठुला खरिद गर्ने किनकि व्यापार बिजनेसका कुराहरूदेखि लिएर हरेक कुराहरू केही समयको लागि त थप्पै थियो। सेकेन्ड पहिलो र दोस्रो चरणको लहर जुन आयो भने यो अहिले विगत केही दिनहरूदेखि अब जस्तै अलिकति कोरोनाको समस्या अलिकति खुकुलो अलिकति समाधान हुँदै गइरहेको अवस्था छ कि भनेर अलिकति आवत जावत गर्ने क्रम चाहिँ अलिकति बढिरहेको अवस्था रहेको छ। यद्यपि अब यो नयाँ भेरिएन्ट्सको भाइरस जुन अब नेपाल र इन्डियामा पनि देखा परिसकेको अवस्था छ, त्यसको लागि हामीले सतर्क अप्नाउनु पर्ने हुन्छ, सुरक्षित रहनु पर्ने हुन्छ। आज यसैको विषयमा लिएर हाम्रो बारदशी गाउँपालिकाको कार्यपालिका मिटिङ पनि हामी बस्दैछौँ अहिले। अब यो 8 बजी बिहान मिटिङ बोलाउनु भएको छ होइन, अब हामीले के गर्न सक्छौँ यो नयाँ अहिलेसम्म जस्तै त्यो त ठुलो पहिलो र दोस्रो भाइरस हरूले ठुलो रूपमा क्षति नगरे पनि बारदशीमा अब यो तेस्रो लहरले कतिको ठुलो क्षति गर्ने हो त भन्ने कुरा त अब हामीले पनि अहिले अड्कल गर्न सकिरहेको छैनौँ। यसको तपाईँको क्षति कति हुनसक्छ त्यसैको लागि अब जे भए पनि सतर्क र सुरक्षित हुन जरुरी छ भन्दै हामीले अब आजको मिटिङमा पनि यस कुरालाई ल्याउनेछौँ। र मलाई लाग्छ अब यो भोलि पर्सिदेखि नै यो नयाँ भेरिएन्ट्सको भाइरस सम्बन्धी प्रचार प्रसार र सुरक्षा अप्नाउने साधनहरूदेखि लिएर हरेक कामहरू गर्नका लागि हाम्रो यो बारदशी गाउँपालिकाको टिम अगाडि बढ्ने चाहिँ मैले विश्वास लिएको छु। र विशेष गरी म सीमा क्षेत्र को वडा अध्यक्ष भएको नाताले हाम्रा यहाँ सीमा सुरक्षा बलमा खटिने साथीहरू हुनुहुन्छ, त्यसै गरी इलाका प्रहरीका साथीहरू र अरू अरू बुद्धिजीवी समाजसेवी व्यक्तिहरूसँग सल्लाह गरेर अब चाहिँ हामी अलिकति फेरि पनि सतर्क भएर हिजोका दिनमा जसरी आवाज जावललाई कम गरेका थियौँ, कन्ट्रोल गरेका थियौँ, ती कुराहरूलाई फेरि पनि हामीले पालना गर्ने हिसाबमा जानुपर्छ भन्ने उद्देश्यले हामीले प्रोग्रामको तयारी गरिरहेको अवस्था छ।
आजको कार्यपालिकाको मिटिङमा, गाउँपालिकाको मिटिङमा के विषयहरूमा, अरू थप विषयहरूमा छलफल हुँदैछ प्रवक्ताज्यू?
यो सामान्यतः तपाईँको अब यो पहिलो यो तेस्रो भेरिएन्टको जुन भाइरस छ यसलाई नै हो पहिला। दोस्रो तपाईँको यो हाम्रो अब यो मतदाता नामावली छुटेकाहरूलाई जुन अब यो हाम्रो शिविर आउँदैछ 4 गते, पोस्ट 4 गतेदेखि यस बार्दा शिविर उपाल्नु परेको अवस्था छ भने त्यो नामावली छुटेका मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरूलाई हामीले कसरी समेटेर लान सक्छौँ भन्ने कुराहरू हुनसक्छ भने यो स्वास्थ्य सम्बन्धी नै रहेर हामीले यहाँ एउटा जेनरल एमबिबिएस डक्टरलाई बारदासीमा 3 ठाउँमा हिजोका दिनहरू जस्तै राजगढ चकचौकी र डाङबारी स्वास्थ्य चौकीहरूमा जुन जुन स्वास्थ्य चौकीमा ल्याब सहितको व्यवस्था छ त्यो ल्याब सहितको व्यवस्था भएका स्वास्थ्य चौकीहरूमा एउटा एमडी गरेकै डक्टरलाई यस क्षेत्रका जनताहरूलाई सेवा दिनको निमित्त कसरी हामीले उहाँलाई सञ्चालन गर्न सक्छौँ भन्ने विषयमा पनि रहेको छ भने विविध अब यो आन्तरिक विषयहरू जस्तै वडाका समस्याहरू, गाउँपालिका समस्याहरू, अब यो योजनाहरूका समस्याहरू, कुनै कुनै योजनाहरूमा समस्या आएका समस्याहरूलाई कसरी लान सकिन्छ त्यो सम्बन्धी पनि मिटिङ हुनेछ भने अब हाम्रो गाउँपालिका कार्यालयको पनि केही एजेन्डाहरू हुनसक्छ, त्यो एजेन्डाहरूमा रहेर हामी आजको मिटिङ गर्दैछौँ सर।
अहिले यहाँले अत्यन्तै महत्त्वपूर्ण कुरा गर्नुभयो, एमडी नै डाक्टर चाहिँ दरबन्दी नै गाउँपालिकाले सिर्जना गरेर गाउँपालिका आफैले नियुक्त गरेर 3 ठाउँमा घुमाएर राख्ने भन्ने तयारी गर्नुभएको हो?
हजुर हजुर, त्यो हामीले अब जस्तै यो क्षेत्रका जनताहरूलाई अलिकति सहज, किनभने अहिले यो एउटा लहर पनि चलिरहेको छ, यसको कारणले गर्दाखेरि कति व्यक्तिहरू त्रसित पनि हुनुहुन्छ र कति व्यक्तिहरूलाई तपाईँको यस क्षेत्र भनेको पिछडा अलिक पिछडिएको क्षेत्र हो, यहाँका जनताहरूसँग आर्थिक रूपमा पनि हामी अलिकति अगाडि छैनौँ र उहाँहरूले एउटा जेनरल फिजिसियन यानि कि एमबिबिएस अथवा एमडी डक्टरसँग सल्लाह लिनको लागि पनि उहाँहरूसँग एउटा क्षमता नभएको र म त्यहाँसँग जान आउन गर्दाखेरि 1,000-2,000 रुपियाँ जस्तै भाडा खाना डक्टर फी गर्दाखेरि त्यो चार्जहरू तिर्न अवस्था नभएको कारणले गर्दाखेरि यस बारदर्शी गाउँपालिकाले हामी यस आर्थिक वर्षदेखि एउटा डक्टरलाई 3 स्थानमा सेवा दिने हिसाबमा हामीले नियुक्ति गराएर उहाँलाई यहाँका जनताहरूलाई सेवा दिने लक्ष्य लिएका थियौँ। यद्यपि यो कार्य केही समय अगाडि नै हुनुपर्ने हुन्थ्यो, किनभने आर्थिक वर्ष त अब झन्डै झन्डै धेरै महिनाहरू कटिसकेको छ, अलिकति प्राविधिक समस्याले गर्दाखेरि त्यो कुराहरू अलिकति हुन सकिरहेको थिएन भने मलाई लाग्छ आजको मिटिङबाट त्यो कुरा पनि टुङ्गेर अब यी क्षेत्रका जनताहरूले कमसेकम एउटा एमडी डक्टरको सल्लाह सुझाव र ट्रिटमेन्ट उपचारहरू सहजै तरिकाले पाउन सक्नुहुन्छ भन्ने म यहीँबाट पनि जानकारी गराउन चाहन्छु।
अहिले चाहिँ यहाँहरूले स्वास्थ्यका क्षेत्रमा विभिन्न वडाहरूमा चाहिँ स्वास्थ्य केन्द्रहरू बनाउने, स्वास्थ्य चौकीहरू बनाउने भनेर भनिरहनु भएको थियो, त्यो कुरा चाहिँ कसरी अगाडि बढ्दैछ?
मलाई लाग्छ यस बारदर्शी गाउँपालिकामा 7 वडा वडामा स्वास्थ्य 3 वडा भनेको 2 नम्बर 4 नम्बर र 6 नम्बरमा स्वास्थ्य चौकी नै रहेको अवस्था छ भने अरू वडामा आधारभूत स्वास्थ्य केन्द्रहरू निर्माण भएर पनि सञ्चालन भइसकेको अवस्था छ। मलाई लाग्छ यो 7 नम्बरमा अब यो हाम्रो भवनहरू पूर्ण रूपमा तयार भएर त्यसलाई सिर्फ उद्घाटन गरेर त्यहाँ सेवा दिन मात्रै बाँकी होला, त्यो पनि मलाई लाग्छ यो अधिवेशनहरूको कारणले गर्दाखेरि त्यहाँका वडा प्रसिद्धले टाइम अलिकति नभ्याएर होला, त्यो अलिकति गर्न सक्नु भएको छैन भने हाम्रो पारदर्शी गाउँपालिका वडा नम्बर 1 पछि हामीले 2078 साल 7 महिना 27 गतेका दिन यस आधारभूत स्वास्थ्य केन्द्रको हामीले उद्घाटन गरेका छौँ। त्यसै दिन साझावर्ती सिमसार तथा पर्यटक क्षेत्रको पनि शिलान्यास गरेका छौँ। माननीय श्री संविधान सभा अध्यक्ष माननीय श्री सुभाष चन्द्र नेङ्गाज्यूबाट हामीले त्यो कार्यहरू सम्पन्न गरेर अहिले हामीले जनताहरूलाई हामीले सेवा दिइरहेका छौँ भने अरू वडाहरूमा पनि स्वास्थ्य केन्द्रहरू सञ्चालन भइरहेको अवस्था छ भने सात नम्बरमा स्वास्थ्य चौकी रहेको अवस्था छ भने उहाँको एउटा पारिपट्टि एउटा टापु रहेको एउटा भूभाग छ त्यो सातै नम्बर परेकोले गर्दाखेरि त्यस क्षेत्रमा उहाँले सबैले हामीले त्यस क्षेत्रका जनतालाई कमसेकम आधारभूत स्वास्थ्य समस्याबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले नै निर्णय गरेर त्यो कार्य गरेका छौँ। त्यो कार्य मलाई लाग्छ सम्पूर्ण कार्य समापन भइसकेको छ। त्यहाँ आवश्यक चिजहरू आवश्यक फर्निचरका सामानहरू पनि उपलब्ध भइसकेको कुरा छ भने अब उद्घाटन गरेर त्यहाँका जनतालाई सेवा दिन मात्रै बाँकी रहेको छ भने अरूतिरका सम्पूर्ण जनताहरूले मलाई लाग्छ 20-25 मिनटको पैदल यात्रामा हामी हरेक व्यक्तिलाई वाराणसीभित्रका व्यक्तिहरूलाई हामीले स्वास्थ्य आधार स्वास्थ्य दिन सकिरहेको अवस्था छ अहिलेसम्म।
अहिले यहाँहरू एकदमै तीव्र रूपमा पारदर्शी गाउँपालिकाको विकास निर्माणमा सक्रिय हुनुहुन्छ, काम गरिरहनु भएको छ। यो 5 वर्षको यहाँहरूको कार्यकाल पुग्न लागेको छ। अब त चुनावका चर्चा हुँदैछन्, कहिले गर्ने चुनाव भनेर मिति तोक्ने गरेका कुरामा सङ्घीय सरकारले तयारी गरिराखेको छ। यहाँ यो 5 वर्षको पिरियडमा यहाँहरूले पारदर्शीमा गर्नुभएका महत्त्वपूर्ण कामहरू चाहिँ के हुन् प्रवक्ताले?
निश्चित नै सबैभन्दा महत्त्वपूर्ण कुरा नै यही रहन्छ। अबका केही महिना पछाडि हामी जब फेरि पनि आफ्नो लागि होस् या अरूको लागि होस् मत माग्न गइरहँदाखेरि तपाईँहरूले के गर्नुभयो भन्ने क्वेसनको जवाब हामीले सम्पूर्ण जनताहरूलाई दिनुपर्ने हुन्छ। यो एकदम राम्रो पनि हो किनभने आफूले गरेको कर्मको फल पनि प्राप्त गर्ने समय आइरहेको अवस्था छ। हामीले के गर्यौँ भन्ने कुराहरूमा वाराणसी गाउँपालिकामा सबैभन्दा पहिले हामीले 3-4 कुरामा हामीले फोकस दिएर अगाडि बढेका छौँ। जस्तै शिक्षा भयो, स्वास्थ्य भयो, सुरक्षा भयो र तपाईँको यो रोजगारको लागि यी पर्यटकीय क्षेत्रहरूको निर्माणहरू गरिएका छौँ भने अरू भनेको बाटाघाटादेखि लिएर विभिन्न सडक पुल पुलेसा मठ मन्दिर र कृषिका कुराहरू पनि हामीले अगाडि बढाइरहेका छौँ। कृषिमा पनि हामीले धेरै कुराहरू अगाडि बढाएका छौँ। जस्तै वाराणसीका हिजोका दिनमा त हामीले सबैभन्दा पहिला फोकस दिएर अगाडि बढेको भनेको स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई हो भने यस क्षेत्रका मलाई लाग्छ वाराणसी हामी निर्वाचित हुनुभन्दा पहिला यस क्षेत्रका शिक्षा स्तर, यस क्षेत्रका विद्यालय भवनहरूको स्तर, यस क्षेत्रका तपाईँको विद्यालयसँग सम्बन्धित चाहिँ क्रियाकलापहरू अति नै हामीले कमजोर अवस्था पाएका थियौँ। हाम्रा विद्यार्थीहरू एउटा राम्रो भवनमा बस्न लायक थिएन, हामीसँग पर्याप्त मात्रामा शिक्षकका दरबन्दहरू थिएन, हामीसँग तपाईँको डेस्क बेन्चदेखि लिएर फिल्डकै कुराहरू गर्नुहुन्छ भने कुनै कुनै स्कुलमा तपाईँको घुँडा घुँडा पानी जम्ने, कुनै कुनै स्कुलका टिनहरू दुलो परेर पानी चुहिने, यस्ता यावत समस्याहरू रहेको थियो। म वाराणसीकै समग्रमा भन्नुपर्दाखेरि त्यसमा पनि यो वाराणसी वडा नम्बर 1 म वडा अध्यक्ष भएको कारणले गर्दाखेरि वाराणसी गाउँपालिका वडा नम्बर 1 2 स्कुल रहेको छ। यो एउटा अमृत निमावि थियो, निमाविलाई हामीले मावि बनाउने काम गर्यो भने एउटा साधुपति प्रावि छ। त्यसको हामीले हिजोको दिनको त्यो विद्यालय भवनहरूकै मात्रै कुरा गऱ्यौँ भने एकदम बस्न लायकका थिएनन् किनभने दुला परेका, टिनबाट पानी चुहिने, डेस्क बेन्चहरू लथालङ त्यो भाँचिएका खुट्टाहरू भएको, कुनै पनि बेला विद्यार्थीहरू यदि ब्यालेन्स मिलाएर नबसेको भए त्यसमा त्यो डेस्क बेन्च नै भाँचेर दुर्घटना हुने सम्भावना कुराहरूदेखि लिएर हरेक समस्याहरू थियो भने ती समस्याहरूलाई हामीले आज 5 वर्षको अन्तरालमा म त भन्छु यो वाराणसी गाउँपालिकाका सम्पूर्ण विद्यालय भवनहरू अहिले हेर्न लायकका भएका छन्। कुनै पनि यस्ता विद्यालय छैनन् कि जहाँ पक्की भवनहरू यानि कि तपाईँको ढलाइ गरेका भवनहरू नरहेको छैन। सबैमा तपाईँको पक्की भवनहरूको निर्माण भइसकेको अवस्था छ भने अमृत नाभिको कुरा गर्नुहुन्छ भने हिजोका दिनमा जस्ताको छानोमा त्यो पुरानो इँटा लागा वालमा दुलो परेका तपाईँको त्यो झ्याल ढोकाहरू अस्त व्यस्त भएका विद्यालय थियो भने आज त्यो भवनलाई हामीले एउटा भवन जिल्ला समन्वय समिति झापा र बालदासी गाउँपालिकाको साझेदारीमा आठ कोठे भवन एउटा ढलाइको भवन बनाएर तयार गरेर त्यो सञ्चालनमा रहेको छ भने अर्को भवन जिएचपी जापान को सहयोगमा चार कोठे भवनको निर्माण तीव्र रूपमा अगाडि बढिरहेको छ। मलाई लाग्छ दुई अढाई महिनाभित्रमा उहाँले हामीलाई त्यो भवन निर्माण गरी र हस्तान्तरण गरिदिनुहुन्छ भने त्यसै गरी अरू अरू विद्यालयहरू पनि एकदम तपाईँको व्यवस्थित भवनहरू बनेका छन् र शिक्षाको गुणस्तरको कुरा गर्नुहुन्छ भने हिजोका दिनहरूमा हाम्रा विद्यार्थीहरूले एउटा अस्त व्यस्त रूपमा शिक्षाहरू आर्जन गर्दै हुनुहुन्थ्यो तर आजको दिनमा फुल दरबन्दी हामीले देखा छौँ। प्रत्येक स्कुलमा चाहिने जतिको शिक्षक शिक्षिकाहरू हुनुहुन्छ र उहाँहरूको हिजोको जुन गतिविधिहरू थियो त्यो हिजोको गतिविधिहरूलाई पनि सुधार्दै अगाडि बढिरहनु भएको अवस्था छ। यद्यपि सुधार्ने क्रममा केही केही ठाउँमा हामीले बुझेअनुसार चाहिँ अलिकति पनि त्यो पुराना बानीहरू अलिकति हटिसकेको अवस्था नरहेको कारणले गर्दाखेरि त्यसमा पनि हामीले अवलोकन गरेर निरीक्षण गरेर अनुगमन गरेर त्यस्ता बानीहरूले हटाउने तर्फ अगाडि बढाउने कोसिस गरिरहेका छौँ र नानीहरूका भविष्यलाई लिएर हामी चिन्तित भएर अगाडि बढिरहेका छौँ भने प्राविधिक शिक्षाहरूका हिसाबमा पनि अब हिजोका दिनमा हाम्रो सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूले कम्प्युटर भन्ने चिज त हेर्न पाउनु भएको थिएन भने आजका दिनमा लगभग लगभग मावि निमावि स्तरका अहिले त मावि नै भइसक्यो सम्पूर्ण दससम्म बाह्रसम्म भनेपछि सम्पूर्ण स्कुलहरूमा हामीले कम्प्युटरहरूको व्यवस्था छ त्यहाँ विद्यार्थीहरूले प्र्याक्टिकल गर्न आफैले गएर बसेर प्र्याक्टिकल गर्न पाइरहेको अवस्था छ भने अब लाइब्रेरीहरूको व्यवस्थाहरूदेखि लिएर अतिरिक्त क्रियाकलापको लागि खेलकुदका सामग्रीहरूदेखि लिएर अब हरेक चिजमा अब हिजोका दिनहरूमा भन्दा पनि आजको दिनमा हाम्रा विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या पनि बढिरहेको अवस्था हामीले पाएका छौँ किनभने हिजोका दिनमा एउटा एक किसिमको कन्सेप्ट थियो कि सरकारी स्कुलमा पढ्ने र विद्यार्थीहरू अत्यन्त कमजोरी हुन्छन् त्यहाँ पढाइ हुँदैन त्यहाँको व्यवस्था पनि राम्रो हुँदैन त्यहाँ राम्रो भवन हुँदैन भन्ने कुराहरू हुन्थ्यो भने आजका दिनमा अब चाहिँ हामीले होइन हामीले हाम्रै स्कुलहरूलाई अलिकति अगाडि बढाएर लान सक्छौँ भन्ने चाहिँ उहाँहरूको कन्सेप्ट आएको छ। सबैभन्दा ठुलो कन्सेप्ट त म के भन्न चाहन्छु भने हाम्रो एउटा जुन सोचाइ छ हामीले के भन्छौँ भने सूर्य बिहान उदाउँछ र बेलुका अस्ताउँछ भन्ने हाम्रो जुन कन्सेप्ट छ म चाहिँ यो कन्सेप्टको विपरीतमा बोल्ने मान्छे के यो कहिले पनि होइन यो हाम्रो नजरप्रति मात्र तपाईँको एउटा नजर मात्र फरक छ न सूर्य न उदाउँछ न सूर्य अस्ताउँछ सूर्य भनेको एकै ठाउँमा रहने हो त्यसलाई चाहिँ परिक्रमा गर्ने हाम्रो पृथ्वीले ठाउँ अनुसारको उसले एउटा रूप दिइरहेको अवस्था चाहिँ छ होइन त्यो ठाउँलाई हामीले यदि कन्भर्ट गऱ्यौँ भने त्यसलाई उदाउने र अस्ताउने देख्छौँ र वास्तवमा मैले के भन्न चाहन्छु भने न सूर्य उदाउँछ न अस्ताउँछ मैले भन्न खोजेको मतलब के हो भने हामीले गर्न चाह्यौँ भने हाम्रो सोच यदि राम्रो बनायौँ भने हामीले अरूसँग डिभाइड गरेर होइन हामी आफै पनि सक्षम भएर हामी अगाडि बढ्न सक्छौँ। सूर्यलाई लियौँ भने सधैँ बिहानै राख्न सक्छौँ भने हामीले जस्तै यो ठाउँको परिवर्तन गऱ्यौँ भने सूर्य सधैँ नै बिहान नै हामी देख्न सक्छौँ र ठाउँको परिवर्तन गऱ्यौँ भने सधैँ राति नै मात्र देख्न सक्छौँ। तसर्थ हामीले मैले के भन्न चाहन्छु भने अबको दिनमा यो जति पनि हामीले गरिरहेका छौँ त्यसमा सबैको साथ सहयोग सद्भाव रहेको छ सबैको एउटै दृष्टि बनाउनुहोस् हामीले सहीलाई सही र गलतलाई गलत भन्दै अगाडि बढ्न सक्यौँ भने यस बालदासीको तपाईँको ठुलो विकास हुनेछ। त्यसै गरी हामी सुरक्षाको हिसाबले पनि हाम्रा एउटा इलाका प्रहरी कार्यालय राज्य शस्त्र प्रहरी कार्यालय भागडुबा र अरू अस्थायी चौकीहरू रहेको छ त्यो दृष्टिकोणले पनि हामी हिजोका जुन तनावमुक्त जिन्दगी बिताएका थियौँ जुन तरिकाले हामी एउटा डरको जिन्दगी बिताइरहेका थियौँ मलाई लाग्छ यो बालदासी गाउँपालिकाले त्यो डरको जिन्दगीबाट पनि अब हामी निडरको जिन्दगी स्वतन्त्रता बस्न पाउने जिन्दगी बाँच्नको लागि सुरक्षाको पनि राम्रो व्यवस्था गरेर अगाडि बढेको छ। सीमामा हाम्रो सुरक्षा बलदेखि लिएर इलाका प्रहरी र अस्थायी चौकीहरूको व्यवस्थाहरू हामीले राम्रो रूपमा व्यवस्था गरेर अगाडि बढेका छौँ भने, त्यसै गरी स्वास्थ्यमा हामीले स्वास्थ्य क्षेत्रमा अब चाहिँ मैले अघि नै भनिसकेँ 20-25 मिनटको पैदल यात्रा, बढीमा 30 मिनटको पैदल यात्रामा हामीले यस पारदर्शिका नागरिकले कुनै पनि नागरिकले एउटा आधारभूत स्वास्थ्यसम्म केन्द्रसम्म गएर सेवा लिन पाउनुहुन्छ। त्यसै गरी तिन स्थानमा हामीले डक्टर एउटा फिजिसियनको डक्टरबाट एउटा एमडी डक्टरबाट उहाँलाई सुविधा दिने हिसाबमा हामी अगाडि बढिरहेका छौँ। यो पनि तुरुन्तै यो कार्य हुन्छ। अरू ल्याबका सुविधाहरू तिन स्थानमा भइरहेको अवस्था छ भने, त्यसै गरी यो कृषिको रूपमा पनि कृषिमा पनि हामीले कृषिमा पनि यस बालदर्शी गाउँपालिका एउटा तपाईँको एकदम कृषिमा अगाडि बढाउन सक्ने खालको गाउँपालिका रहेको छ। यहाँका भूमिले तपाईँको हामीलाई एकदम मानव जातिलाई बचाउनको लागि एकदम जुनै अन्न लगाए पनि सुटेबल रहेको तपाईँलाई जानकारी गराउन चाहन्छु। जुनै पनि अन्न यहाँ धान मकै गहुँ पाटा सागसब्जीहरू लागि हरेक कुराहरू मजाले यहाँ तपाईँको उत्पादन हुन्छ। त्यसको लागि पनि हाम्रा कृषकहरूलाई हामीले सिँचाइका लागि बोर्डिङहरू, सिँचाइका लागि मोटरहरू, स्प्रे गर्ने ट्याङ्कीहरू, विभिन्न खाद मलका व्यवस्थाहरू, त्यसै गरी विभिन्न तालिम गोष्ठीहरूदेखि लिएर अगाडि बढिरहेका छौँ भने, बारदर्शी गाउँपालिका वडा नम्बर एकमा चाहिँ हामीले किसानहरूलाई अलिक सुविधा दिनको निमित्त हामीले यहाँ चाहिँ तपाईँको डिप बोर्डिङहरू वितरण गरिरहेका छौँ, मोटरहरू वितरण गरिरहेका छौँ, त्यो थ्रेसरहरू जुन धान कुटाउने धान पिसाउने थ्रेसरहरूदेखि लिएर यहाँ त्यो रोटावेटरदेखि लिएर तावाहरूदेखि लिएर यी कुराहरू पनि हामीले वितरण गरिसकेका छौँ हिजोका दिनमा, अब आउने दिनमा पनि गर्ने नै छौँ भन्ने एउटा पकेट क्षेत्र, सब्जी पकेट क्षेत्र बनाउनुको निमित्त हामीले बारदर्शीको खैरबारी स्थित एउटा त्यहाँ ओभरहेड ट्याङ्की राखेर सिँचाइको लागि त्यहाँ लगभग 25-20 हेक्टर जग्गालाई सिँचाइको लागि पाइपलाइनद्वारा सिँचाइको लागि त्यो कामहरू पनि अगाडि बढाइरहेका छौँ। जुन कामको लागि एउटा सहयोग चाहिँ हामीलाई सिँचाइ डिभिजन कार्यालय भद्रपुरले बाट सहयोग भइरहेको छ भने, त्यसको अब यो बोर्डिङ गाड्ने कामहरू, पाइप खरिद गर्ने कामहरू भइसकेको छ भने, ओभरहेड बनाउने र यो मोटरहरू जडा गर्ने कामहरू बाँकी रहेको अवस्था छ भने, त्यो त्यो प्रोसेसमा हामी अगाडि बढिरहेका छौँ भने, अब यो यसरी नै अब यो विकासका नाममा विभिन्न विद्यालयहरूको कुरा आइसक्यो, मस्जिदहरू जुन आफ्ना धार्मिक रूपमा अध्ययन गर्न पाउने पनि एउटा अधिकार छ, आफ्ना संस्कार संस्कृतिलाई बचाउनु पर्ने जुन एउटा कुरा छ त्यसलाई पनि हामीले मध्यनजर गरेर विभिन्न मदरसाहरूलाई हामीले पनि अगाडि बढाइरहेका छौँ भने, उहाँहरूको भवनहरू पनि जीर्ण अवस्थामा रहेको थियो भने त्यस्ता भवनहरूलाई पनि हामीले निर्माण गरेर अगाडि बढाइरहेका छौँ भने, विभिन्न मठ मन्दिर गुम्बा चर्च लगायत विभिन्न धार्मिक आस्था राख्ने मानवहरूको लागि पनि हामीले ती कामहरू अगाडि बढाइरहेका छौँ भने, भौतिक रूपमा सडक सञ्जालका कुराहरू पनि हामीले अगाडि बढाइरहेका छौँ भने, अब त्यति मात्रै नभएर व्यावसायिक हिसाबमा यस क्षेत्रमा यस क्षेत्रका युवाहरूलाई रोजगार दिने उद्देश्यले हामीले के गर्न सक्छौँ भन्ने एउटा छलफल गरेर यस क्षेत्रमा हामीले दुईदेखि तिनवटा महत्त्वपूर्ण पर्यटक क्षेत्रहरूलाई निर्माण गरेर नेपाल यदमा हामीले बुझेका छौँ, यो नेपालमा एउटा प्रमुख आय स्रोत भनेको पर्यटन हुनसक्छ। त्यो पर्यटनलाई मध्यनजर गरेर साधुपट्टि सिमसार तथा पर्यटक क्षेत्र अघि नै मैले भने शिलान्यास भएर कामहरू सुरु भइसकेको अवस्था छ। आन्तरिक उड्डयन पर्यटन मन्त्रालयबाट र हाम्रो बारदर्शी गाउँपालिकाको सहयोगबाट त्यो 5 करोडको टेन्डर लागेर काम अगाडि बढेको अवस्था छ भने, त्यसै गरी यो साधुपुटी भ्यू टावर पनि हाम्रो निर्माण कार्य अगाडि बढेको छ भने, त्यसै गरी तपाईँको यो एउटा सुन्दर बारदर्शीभित्र एउटा सुन्दर सहर निर्माणको लागि यो राजगढ स्मार्ट सिटी भनेर हामीले नामाङ्कन गरेर त्यो राजगढलाई पनि एउटा सुन्दर सहर निर्माणको लागि हामीले सबैको सहकार्य सहयोग र सबैको सरसल्लाह अनुसार हामीले त्यो कार्यहरू पनि सञ्चालन गरिरहेका छौँ। तपाईँ हामीले देख्नै पाउँछौँ, सुन्नै पाउँछौँ कि राजगढ बजारमा हिजोको बजारभन्दा आजको बजार केही फरक रहेको अवस्था छ। हिजोको दिनहरूमा त्यहाँका सडकहरू धुलामै थियो भने आज कालोपत्र त्यो बजारभित्रका सरकार हामीले कालो पत्रमा हिँड्न पाएका छौँ भने हाम्रा साथीभाइहरूको सहयोगमा जस्तै हाइपर मार्केटहरूको पनि त्यहाँ सञ्चालन भइरहेको छ हामीले सुन्न पाउँछौँ। यो दक्षिणी क्षेत्रमा एउटा एभरेस्ट हाइपर मार्केट भनेर हाम्रा जानमोहनजीले जुन उहाँले एउटा खोलेर यस बजारलाई सुन्दरतामा सुन्न सुगम थप्ने काम गर्नुपर्छ उहाँलाई पनि म व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु भने अरू विभिन्न मिनी मार्केटहरू पनि रहेको म तपाईँलाई जानकारी गराउन चाहन्छु। एउटा डिजिटल सिनेमा हलदेखि लिएर त्यहाँ पाउने लगभग सम्पूर्ण पसलहरू उपलब्ध रहेको त्यो राजगिर बजारलाई हामीले अब त्यसलाई स्मार्ट सिटीको नाम दिएका छौँ भने त्यो हिउलाकी मार्गले छोएको बजार भएको कारणले गर्दाखेरि अब केही समय पछाडि त्यहाँ ठुलै व्यापार गर्ने दृष्टिकोणले एउटा त्यो बजारलाई एउटा सुन्दर र स्मार्ट भन्ने बित्तिकै सुन्दर र एउटा राम्रो ठुलो बजार बनाउने उद्देश्यले हामीले लागिरहेका छौँ त्यहाँ, किनभने सयौँका सङ्ख्यामा त्यहाँका युवाहरूले व्यापार बिजनेस गरेर त्यहाँबाट आय आर्जन गर्न सक्नुहुन्छ भन्ने पर्यटकीय हिसाबमा हामीले पर्यटकहरू स्थलहरू निर्माण भइसके पछाडि त्यहाँ चाहिँ हामीले सयौँ व्यक्तिहरूलाई विभिन्न आफ्ना स्केल अनुसारको रोजगारहरू प्राप्त गरेर उहाँलाई पनि हामीले यहाँ रोजगार दिने उद्देश्यले लागि परेका छौँ भने अब यद्यपि यी कुराहरू गर्दा गर्दै अब कति कुराहरू हामीले यो 5 वर्षको भित्रमा भने अनुसार चाहे अनुसार गर्न सकिरहेका छैनौँ, किनभने हामी सबैले बुझेका छौँ यो प्रकोपहरूले यी समस्याहरूले यी कोभिड जस्ता प्राणघातक जीवाणुहरूले हामीलाई अस्त व्यस्त बनाएका छन्। हामीले मात्र नभई देशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सबैलाई यसले अस्त व्यस्त बनाएको छ, त्यसको शिकार हामी पनि भएका छौँ। त्यसको लागि हामी सोचे जस्तो भने जस्तो कार्यहरू गर्न सकेनौँ होला, यद्यपि गर्दा गर्दै जति गर्न सक्यौँ मलाई लाग्छ हिजोको दिनलाई तुलनात्मक रूपमा यदि हामीले विश्लेषण गरेर अगाडि बढ्यौँ भने मलाई लाग्छ वाराणसीमा धेरै कुराहरू भएको छ। यो
हजुर प्रवक्ताज्यू, यहाँले वाराणसीमा साँच्चै धेरै कामहरू भएको कुराको विस्तृतमा जानकारी पनि गराउनु भयो। चुनाव आउँदैछ, फेरि पनि दलीय प्रतिस्पर्धा त छँदैछ, हिजो यहाँहरू नेकपा एमालेबाट निर्वाचित हुनुभयो, यहाँको अध्यक्ष उपाध्यक्ष नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुभएको छ, केही जनप्रतिनिधि अरू अरू पार्टीहरूबाट पनि निर्वाचित हुनुभएको छ। यस्तो अवस्थामा धेरै वडाहरूमा चाहिँ एमाले जित्ने, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष चाहिँ एमाले नजित्ने गरेको परिस्थिति थियो, अबको परिस्थिति के बन्ला, के अनुमान गर्न सकिन्छ?
वास्तवमै अब यो राजनीतिक कुरा अलिकति ठ्याक्कै यस्तै हुन्छ भन्न गाह्रो हुन्छ। मलाई लाग्छ हामी जुनै पार्टीबाट जितेर आए पनि अहिलेको समयमा यस पारदर्शीमा चाहिँ हामीले मिलेरै काम गरिरहेको अवस्था छ। नेपाली काङ्ग्रेसका साथीहरू, त्यसै गरी नेकपा माओवादीका साथीहरू, हामी नेकपा एमालेका साथीहरू सबैले मिलेरै गरिरहेका छौँ। यद्यपि मलाई लाग्छ यदि यो हामीले मूल्याङ्कन राम्रै गऱ्यौँ भने हाम्रो बहुमतको कारणले गर्दाखेरि यस वाराणसीमा महत्त्वपूर्ण कार्यक्रमहरू सञ्चालन भएर अगाडि बढिरहेको छ, यसको मूल्याङ्कन जनताले सही गरेर यदि वास्तवमा बुझेर अगाडि बढ्नुभयो भने मलाई लाग्छ यसपालि हाम्रो नेकपा एमालेको यहाँ विजय हुनेछ। किनभने प्रत्येक वडाबाट हामीले आफ्नो आफ्नो तरिकाले हाम्रो गाउँपालिका अध्यक्ष उपाध्यक्ष उहाँहरूको पनि सहयोग छ, र पनि हामीले सबैले आफ्नो वडालाई अलिकति विशेष फोकस गरेर अगाडि बढिरहेको अवस्था छ। त्यो हिसाबमा हामीले मूल्याङ्कन गर्दाखेरि अबको निर्वाचनमा हामीलाई एकचोटि हामीले आग्रह गर्न चाहन्छु नेकपा एमालेलाई एकचोटि पूर्ण रूपमा सहयोग गरेर यदि तपाईँहरूले सहयोग गर्नुभयो भने एकमुष्ट रूपमा हामी आउन सक्यौँ भने हामीले सोचेका कुराहरू धेरै छन्, हामीले गर्नुपर्ने कुराहरू पनि धेरै छन्, हामीले गर्दै गरिरहेको र बाँकी रहेका कुराहरू पनि धेरै छन्, ती कुराहरूलाई पूर्णता दिन पाउनेथ्यौँ र पूर्णता दिनेथ्यौँ भन्ने म भन्न चाहन्छु। किनभने कुनै पनि ठाउँमा तपाईँको एकमुष्ट आफ्नो अधिकार हुँदाखेरि एकमुष्ट कुराहरू रहँदाखेरि अलिकति त्यसमा कार्यहरू गर्न अलिक सजिलो हुँदो रहेछ भन्ने म तपाईँहरूले चाहन्छु। यद्यपि वाराणसीको हकमा चाहिँ त्यो असहयोगको भावना कसैलाई तपाईँको तान्ने लडाउने कुराहरू प्रत्यक्ष रूपमा हामीले देखिरहेका छैनौँ, किनभने सबैको सहयोग सद्भावले गर्दाखेरि अगाडि बढेका अवस्था छ। यद्यपि पनि जति पनि कुराहरू एकजुट भएर एकतामा जति बल हुन्छ त्यति तपाईँको फुटेर त्यति बल हुँदैन, त्यो कुराहरूलाई मनन गरेर यसपालि अब आउँदै चुनाव गरेको चुनावमा हामीले मलाई लाग्छ राम्रै जनताहरूबाट सहयोग हुन्छ त्यसको अपेक्षा पनि गरेको छु मैले, र नेकपा एमालेकै जित हुन्छ कि भन्ने मैले चाहिँ विश्वास गरेको छु।
हामी कार्यक्रमको अन्त्यमा छौँ, बाह्र दशी खबरको अन्त्यमा छौँ, हामी मङ्सिर महिनामा छौँ, अब यो आर्थिक वर्षको बजेट कार्यान्वयन गर्नुपर्ने पनि अन्तिम ठाउँमा छौँ। यो ठाउँसम्म आइपुग्दा अहिले अन्त्यमा आजको कार्यक्रमको अन्त्यमा यो रेडियो सुन्दै गर्नुहुने आम श्रोतालाई एकजना नेकपा एमालेको युवा नेता कार्यकर्ता बारदशी गाउँपालिका वडा नम्बर एकको अध्यक्ष गाउँपालिकाको प्रवक्ताका रूपमा आम नागरिकहरूलाई के भन्नुहुन्छ?
वास्तवमै अहिले हामी मैले अघि नै भने विकासका कामहरू सँगसँगै सबैको सद्भाग सहयोग आशा हामी गरेका छौँ। त्योभन्दा पनि पहिला हामीले मैले एउटा तपाईँलाई यो अब रेडीकै मार्फत यो रेडी भिजनकै मार्फत के भन्न चाहन्छु भने यो नयाँ भेरिएन्ट्सको जुन कोरोना हाम्रो यस हाम्रो देशमा भित्रिसक्यो यसबाट सबै सजग र सतर्क रहन जरुरी छ। हाम्रो बारदशी यद्यपि हाम्रो बारदशी गाउँपालिकाभित्र अहिलेसम्म हामीले 12,840 खोप लगाइसकेका छौँ विभिन्न कोभिडसिल्ड भेरसिल्ड जोनसन एन्ड जोनसनदेखि लिएर यी खोपहरू लगाए तापनि हामी भने सुरक्षित रहन अलिकति सक्छौँ या सक्दैनौँ त्यो हिजोका दिनले जनाउनेछौँ। अब अहिलेसम्म चाहिँ बारदशीमा हाम्रो दुःखद घटनाहरू यस कोभिडको कारणले गर्दाखेरि जब यो रिपोर्टको अनुसार चाहिँ 12 जनाको मृत्यु भइसकेको छ भने अबका दिनमा हामी सजग भएर यो तेस्रो लहरलाई नियन्त्रण गर्नका लागि तेस्रो लहरलाई बसबाट बस्नका लागि हाम्रो पहिलो कदम रहनेछ म तपाईँहरूलाई भन्न चाहन्छु। किनभने जब हामी नै रहँदैनौँ तब त्यो विकास र को अर्थ त्यति रहँदैन। हामी सबैभन्दा पहिला मानव जातिलाई हामी बचाउनु छ र बस्नु पनि छ, तसर्थ सबैभन्दा पहिला तपाईँहरूकै यो रेडियोको मार्फत म के भन्न चाहन्छु भने अबको दिनमा हामी विकास सँगसँगै आफू पनि बस्ने एउटा प्रण लिउँ र आफू सँगसँगै अरूलाई पनि बचाउने एउटा प्रतिज्ञा गरौँ। किनभने अब हिजोको दिनमा जुन पहिलो र दोस्रो चरणको लहर गयो त्यो लहरले गर्दाखेरि बारदशीमा आधिकारिक रूपमा 12 जनाको मृत्यु भइसकेको अवस्थाले गर्दाखेरि हामी यसमा दुःख प्रकट गर्न चाहन्छौँ, उहाँहरूप्रति समवेदना प्रकट गर्न चाहन्छौँ र अबका दिनमा यस बारदशीले त्यस्तो लहर ले गर्दाखेरि यस्ता दुःखद घटनाहरू नआओस् भन्न चाहन्छु, यस्ता दुःखद घटनाहरू सुन्न नपरोस् भन्न चाहन्छु र यस्ता दुःखद घटनाहरूबाट बस्नको लागि हामी सबैजना सहकार्य गरेर एक आपसमा लागेका कुराहरूलाई जानकारी गराएर सम्पूर्ण समुदायलाई सचेत गराएर सुरक्षित रहेर अगाडि बढ्नुहोस् भन्ने मैले भन्न पनि चाहन्छु। किनभने यो तेस्रो लहरबाट हाम्रा जनताहरू कोही पनि यदि क्षति हुनु गएमा हामीलाई चित्त दुख्छ, हामी त्यसबाट भाव पूर्ण हुन्छौँ भन्ने कुराका साथ र त्यस सँगसँगै हाम्रा विकासका गतिहरू हाम्रा हामीले गरिरहेका कार्यक्रमहरू नियमित रूपमा हामीले तीव्र रूपमा सञ्चालन गरिरहेको अवस्था छ, त्यो त्यसमा हामी प्रतिबद्धता गराउन चाहन्छौँ। विकासको नाममा हामीले एक इन्च पनि कमसाइ गर्ने छैनौँ, जति अहिलेसम्म गरिरहेछौँ समयसँगै त्योभन्दा बढी गर्ने आँट जोस र जागरूकता साथ हामी लागिसकेका छौँ र यस्ता महामारीहरूको बेलामा तपाईँहरूको सहयोग सद्भाव र विकासका क्रममा तपाईँहरूको सहयोगको सद्भावको अपेक्षा गर्न चाहन्छु।
धन्यवाद छ शम्भुजी यो महत्त्वपूर्ण समयका लागि।
धन्यवाद यो रेडियो भिजनमा जुन मेरो आफ्ना मनका भावनाहरू राख्ने एउटा समय दिनुभयो, यी कुराहरूलाई जनता समु हाम्रो सम्पूर्ण श्रोताहरूसम्म पुर्याउन तपाईँले एउटा सहयोग गर्नुभयो, विशेष गरी तपाईँलाई रेडियो भिजनलाई रेडियो भिजन परिवारलाई सम्पूर्णलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। एक नम्बर वडाको तर्फबाट र म व्यक्तिगत शम्भु सिंह राजको तर्फबाट धन्यवाद दिन चाहन्छु। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो बारदशी गाउँपालिका वडा नम्बर एकका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शम्भु सिंह राजवंशी। पारदर्शी गाउँपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका सन्दर्भमा कुराकानी गर्दै आजका लागि पारदर्शी खबर यति नै। पुष महिनाको 21 गते बिहान 7 बजे यसै गरी पारदर्शीसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।